नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई दिने भ्रमणका लागि चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो शनिबार नेपाल आउने, केरुङ काठमाडौँ रेल निर्माणमा सम्झौता हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईको दावी।
खाली एउटा सडकको मात्र जोडिएको अवस्था छैन, त्यस कारणले हामी अब त्यहाँ रेलको कनेक्टिभिटीका कुराहरू हामीले अगाडि बढाइरहेका छौँ र त्यसले एउटा नयाँ अध्याय थप्नेछ यो भ्रमणबाट।
चिनिया राष्ट्रपतिको भ्रमण लक्षित गरी सुरक्षा व्यवस्था कडा, काठमाडौँ बाहिरबाट पनि प्रहरी ल्याइने। राष्ट्रपति सी हिँड्ने सडकको अनुगमनमा गएका मन्त्री महासेठले सर्भिस लेनका खाल्डा खोल्डिनै देखेन।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको घुइँचो, चाडबाड मनाउने फुर्सद नभएको स्थानीयको भनाई।
यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीनजनालाई संयुक्त रूपमा दिइने। लिथियम इओन ब्याट्री निर्माणमा तीन वैज्ञानिकको महत्वपूर्ण योगदान।
र 2020 क्रिकेट सिरिजमा नेपाल आयरल्याण्डसँग 13 रनले पराजित, 15 वर्ष मुनिको साफ महिला फुटबलमा भारतसँग नेपालको हार।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
भविष्यको लगानी हो, मनको शान्ति हो, ओ बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत। बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आयमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
पराई भूमिमा कमाउँछन् खुसी सबको लागि।
हिमाल रेमेट पुर्याउँछौ खुशी, अ प्रोडक्ट अफ हिमालयन ब्याङ्क लिमिटेड।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो शनिबार नेपाल आउने पक्का भएको छ। चिनिया राष्ट्रपति सी शनिबार नेपाल आउने र आइतबार चीन फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रले आज विज्ञप्ति निकालेर सी भ्रमणको तयारी पूरा भएको पनि जानकारी दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको राजकीय भ्रमणका क्रममा केही द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यस अघिका चीन भ्रमणमा भएको केरुङ काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकोले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। चिनिया राष्ट्रपति सी पर्सि शुक्रबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारत भ्रमण सकेर चीन फर्कने क्रममा उहाँ शनिबार काठमाडौँ ओर्लने र आइतबार चीन जाने तय भएको हो। उहाँको स्वागतको लागि काठमाडौँमा तयारी तीव्र पारिएको छ। सडक सफा गर्ने, कालोपत्रे बनाउने, पार्क बनाउने लगायतका काम धुमधामसँग भइरहेका छन्।
यसैबीच प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले चिनिया राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने बताउनु भएको छ। काठमाडौँमा भएको कार्यक्रममा भट्टराईले सीको राजकीय भ्रमणमा केरुङ काठमाडौँ रेल निर्माणको विषयमा सम्झौता हुने र दुई देशको मित्रतामा पनि नयाँ आयाम थपिने पनि बताउनुभयो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले देशको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनिया राष्ट्र सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो।
हामीले अब उत्तरतर्फ हिजोको जस्तो अप्ठ्यारो भूभाग रहेर खालि एउटा सडकको मात्र जोडिएको अवस्था छैन, त्यस कारणले हामी अब त्यहाँ रेलको कनेक्टिभिटीका कुराहरू हामीले अगाडि बढाइरहेका छौँ र त्यसले एउटा नयाँ अध्याय थप्नेछ यो भ्रमणबाट। त्यसै गरी सडक विस्तारमा त्यसले एउटा नयाँ अध्याय थप्नेछ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले चिनिया राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै देशको आवश्यकतालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिनुभयो।
हाम्रो चाहिँ देशको प्राथमिकता के हो, जसले दीर्घकालमा नेपालको पूर्वाधार विकास र समृद्धिमा मद्दत गर्छ, त्यस्तो क्षेत्रमा चाहिँ लगानी चाहिँ बढाउने कुरा गर्नुपर्छ। त्यही रूपमा चाहिँ यो सरकार प्रस्तुत हुनुपर्छ।
आउँदो शनिबार चिनिया राष्ट्रपति शी जिनपिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। काठमाडौँ प्रवेश गर्ने नाका र काठमाडौँभित्रका विभिन्न स्थानमा सुरक्षा जाँच भइरहेको छ। चिनिया राष्ट्रपतिको सुरक्षाको लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी राख्ने तयारी भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा छेत्रीले शी जिनपिङको सुरक्षाको लागि काठमाडौँ उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी भइरहेको जानकारी दिनुभयो।
चिनिया राष्ट्रपति शनिबार आउने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आज काठमाडौँ उपत्यकाका विभिन्न सड़कको अनुगमन गर्नुभएको छ। मन्त्री महासेठले चिनिया राष्ट्रपति शी जिनपिङले प्रयोग गर्ने एयरपोर्टदेखि सोल्टिमोडसम्म र सोल्टिमोडदेखि द्वारिका होटलसम्मको सड़क अनुगमन गर्नुभएको हो। मन्त्रीसँगै अनुगमनमा पुगेका सड़क विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सड़क मर्मत हरेक वर्ष मनसूनपछि नियमित हुने गरेको र अहिले विशिष्ट पाहुनाको भ्रमण हुने भएकोले थप ध्यान दिएको बताउनुभयो। सरकारले अहिले चिनिया राष्ट्रपति शी जिनपिङ हिँड्ने सड़क मात्रै सुन्दर बनाएको छ। तीनकुने माइतीघर सड़कको बीचको भाग पिच गरेर सुन्दर बनाइए पनि सार्वजनिक गाड़ी हिँड्ने सर्भिस लेनका खाल्डा खुल्डी टालेको छैन। सड़क विभागका कर्मचारीले मन्त्री महासेठलाई चिल्लो सड़क मात्रै देखाएका छन्। खाल्डा खुल्डी र धुलै धुलो भएको सर्भिस लेन भने देखाएका छैनन्। विदेशी पाहुनालाई देखाउन केही सड़क मात्रै पिच गरेको तर अरू सड़कको बेहाल अवस्था नदेखेको भन्दै नागरिकले सरकारको आलोचना गरेका छन्।
गैर आवासीय नेपाली संघ एनआरएनए को नवौं विश्व सम्मेलनको लागि 50 देशका प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। सम्मेलनमा 55 देशका झण्डै 2200 प्रतिनिधि सहभागी हुने अनुमान गरिएको एनआरएनए का सचिव जानकी गुरुङले बताउनुभयो। एनआरएनए को विश्व सम्मेलन आउँदो असोज 28, 29 र 30 गते काठमाडौँमा हुँदैछ। 28 गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। 29 गते नयाँ नेतृत्व चयनको लागि चुनाव हुनेछ। नयाँ नेतृत्वको लागि कुमार पन्त र कुल आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ। 30 गते सम्मेलन समापन हुनेछ। असोज 24 गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रूपमा मनाउँदै आएको छ।
दशैंको टीका आज पनि लगाइँदैछ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ पुगेर आशीर्वाद लिने चलन छ। नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीकका रूपमा पहेलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजागरत पूर्णिमासम्म नै टीका लगाउने प्रचलन छ।
विजया दशमीको दिन राति मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा हिजो मध्यरातिबाट शुरू भएर आज बिहान सकिएको छ। विजया दशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचार्यजु जोशी र राजुपाध्यायबाट तान्त्रिक विधि अनुरूप कालरात्री पूजा, टीकासहित पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि जात्रा शुरू भएको हो। जात्रा शुरू हुनु अघि सेतो घोडालाई एउटा भेडा बडली चढाएपछि घोडा जात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताउनुभयो। महिषासुर दानमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसी मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास अनुसार यो जात्रा मनाउने गरिन्छ।
अहिले देशका मध्य र पश्चिम भागको मौसम आंशिक बदली भएको छ। राति मध्य र पश्चिमी भागका केही पहाड़ी जिल्लामा छेडिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून लगभग बाहिरिसकेकोले ठूलो पानी पर्ने र झरी पर्ने सम्भावना भने नरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो।
यो वर्ष 10 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून अझै सकिएको छैन। सामान्यतया जून 10 तारिकमा पूर्वी नेपालबाट मध्य हुँदै पश्चिमसम्म फैलिएर सेप्टेम्बर 23मा पश्चिमबाट मध्य हुँदै पूर्वी नेपालबाट तर केही वर्ष यता ढिलो सुरु भएर ढिलै मनसुन सकिन थालेको छ। साथी सजना तिमल सिन्हाले पछिल्लो समय मनसुनको समय किन फेरिएको हो भनेर मौसमविद वरुण पौडेललाई सोध्नु भएको छ।
यो मनसुन वर्षा चाहिँ अलिक ढिलो सुरु हुने ढिला सकिने खालको ट्रेन्ड भइराखेको छ। अब यो ठ्याक्कै यो हामीका नेपालमा भन्दा नि इन्डिया, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिव्स यतापट्टि इरानसम्म भनौँ न, जहाँ जहाँ मनसुनले एफेक्ट गरेको ठाउँहरू छ होइन, यो एरियालाई चाहिँ अब यो विश्वव्यापी जुन हामी जलवायु परिवर्तन होइन यो भनिराखेका छौँ, यो विश्वव्यापी समस्याको रूपमा, यसको कारणले गर्दाखेरि पनि यहाँको चाहिँ लोकल मौसममा चाहिँ परिवर्तन आएको हो कि के चेन्जेसहरू छ कि भन्ने कुराहरू चाहिँ यो अध्ययनको विषय भइरहेको अवस्था छ र यसलाई पनि हामीले अध्ययन गर्ने क्रममै छौँ। एउटा चाहिँ औसत वर्षा हुन्थ्यो भनेपछि जुन जुलाईमा, यसपालि अगस्तमा एकदम ड्राई सुक्खा जस्तै भयो योपालिको अगस्त चाहिँ, जुलाईमा अलिअलि पानी पऱ्यो, जुनको सुरुवातमा पनि खासै वर्षा हुन सकेन, अलि सेप्टेम्बरको लास्टतिर मनसुन सकिने बेला फेरि वर्षा भयो, र वर्षा हुँदाखेरि कुनै ठाउँमा एकदम भारी वर्षा भएको छ, कुनै ठाउँमा एकदम कम वर्षा भएको छ, यो एक्सट्रिमिटिज भन्छ कि यो विषम उहरू चाहिँ तथ्याङ्कहरू चाहिँ देखा परेको अवस्था छ। त्यो भन्नाले यो चाहिँ ठ्याक्क यहीँ नेपालको अथवा यो एरियाको भन्दा पनि यो विश्वव्यापी मौसमी प्रणाली, विश्वव्यापी जलवायुको कुराहरूले पनि असर गरेको अवस्था छ। तेलको ट्याङ्कर चाहिँ उसमा चाहिँ के अरे यो समुद्रमा खस्दाखेरि पनि त्यहाँको चाहिँ के अरे पानीको कुराहरू, अथवा चाहिँ यतातिर ब्राजिलको जङ्गलमा आगो लाग्दाखेरि भनौँ, एरोजोनामा आगो लाग्दाखेरि त्यसले गर्ने वायुमण्डल असरका कुराहरू, यहाँसम्म आइपुग्ने धुलोका कुरा, कणका कुराहरूले पनि यो विश्वव्यापी वायुमण्डललाई अथवा यहाँको जलवायुलाई असर गर्नुपर्ने भएको हुनाले यी विविध कारणले गर्दाखेरि यहाँले भनेको जस्तो अलिकति हिले दसैँ हुने, कहिलेकाहीँ चाहिँ झरी लाग्ने, यस्तो खालको पनि सिस्टमहरू हुन सक्ने देखिन्छ।
समग्रमा भन्नुपर्दा जुन अहिले पछिल्लो समय यो मौसम परिवर्तनको कुरा आइरहेछ, मनसुन ढिला सुरु भएर ढिलै सकिने कुराहरू, यो चाहिँ जलवायु परिवर्तनको असरले नै हो।
हजुर, विश्वव्यापी जलवायु परिवर्तनको असर हो, किन भन्दाखेरि हाम्रो लोकल रूपमा पनि त्यसको असर त भइहाल्छ, हाम्रो चाहिँ के अरे वन प्रणाली, हाम्रो चाहिँ के अरे विकास निर्माणको चाहिँ प्रक्रिया, हाम्रो चाहिँ के अरे यहाँको वातावरण प्रदूषणका कुराहरू, हामीले गर्नुपर्ने जति पनि विकासको निर्माण काम गर्दाखेरि जति पनि हाम्रो पर्यावरणीय हिसाबले चाहिँ हामीले चाहिँ त्यसलाई ध्यान नदिएर गर्ने कुराहरू, त्यसको पनि असर त रहन्छ नै, साथसाथै हाम्रो वरिपरिको जति पनि छिमेकी देशहरू अथवा हाम्रो त्योभन्दा अथवा समुद्र पारेको देशहरू किन नहोस् होइन, अथवा विश्वभरिको किन नहोस्, हाम्रो जस्तो जस्तो पहाडी भूभागहरू, हिमाली भूभागहरूमा चाहिँ त्यो जुन क्लाइमेट चेन्ज, जुन जलवायुको परिवर्तनको असर हो, यस्तोमा बढी देखिन्छ अझ। त्यो किनभने हाम्रो हिमाली भूभागहरू छ, हिमतालहरू धेरै चाहिँ जन्मिने, हिमतालहरू बढी फुट्ने, अथवा हिमालमा चाहिँ बढी मात्रामा अरे त्यो कम मात्रामा हिउँ पर्ने, काला पत्थरहरू देखिँदै जाने होइन, यस्तो खालको समस्याले गर्दाखेरि हाम्रो नदी नालाहरूमा बाढी आउने कुराहरू, यहाँ चाहिँ हुने विपत्तिका कुराहरूमा चाहिँ अझ बढी चाहिँ असर भएको देखिन्छ। हाम्रो चाहिँ के अरे भनौँ न, यो विनाश कुराहरू अथवा चाहिँ यो जलवायु परिवर्तन गर्ने कुराहरूमा, अब ग्लोबल वार्मिङको कुरामा, वातावरण प्रदूषण गर्ने कुराहरूमा हाम्रो चाहिँ दोष नभए पनि अरूको दोषले त्यो मर्का चाहिँ हामीमा परिरहेका छ। हाम्रो जस्तो कम विकसित देशहरू, विशेष गरेर यो पहाडी भूभनहरू भएको देशहरूमा, हिमाली भूभन, जटिल भूभनहरू भएको देश, त्यस्तो ठाउँमा चाहिँ बढी असर भएको छ भनेर पनि अध्ययनले बताइरहेको अवस्था।
उहाँ हुनुहुन्थ्यो मौसमविद वरुण पौडेल। मनसुनको समय फेरिनुको कारणबारे जानकारी दिँदै सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
माया प्रेम लाग्यो कि डबल पो देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु,
खुसीको गोडी आजु सुन्यो कि डबल पो देख्छु, दसैँमा आयमी गर्दा पो डबल 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 देख्छु,
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आयमी गरेको रकमको डबल रकम,
हरेक महिना दुईजनालाई
आयमी गरेको रकमको डबल को डबल,
र बम्परमा एकजनालाई आयमी गरेको रकम
डबल को डबल को पनि डबल रकम,
साथै आयमी पे बाट
अर्को आयमी पे मा पैसा पठाउनलाई डबल रिवार्ड पॉइंट,
खुसीलाई डबल को डबल को डबल गरौ आयमी गरौ।
ए हरि, हजुर दाइ, थाहा पायो हामीसँगै पढ्ने एउटा साथी थियो नि,
के भएछ?
दुई किडनी खराब छ रे, डायलिसिस सुरु भइसकेछ, किडनी फेर्दा धेरै पैसा पर्छ रे, खै के गरी बचाउने हो, हामीलाई त्यस्तो विपद परे के गरौँला, सम्झी सम्झी डर लागिरहेको छ मलाई त।
डराउनु पर्दैन मदन दाई, त्यस्तै विपद आइपर्ला भनेर त हामीले सिटिजन लाइफ इन्सुरेन्समा जोखिमपूर्ण घातक रोगहरूको बिमा गरेका छौँ नि त। घातक रोगहरू जस्तै किडनी फेल, क्यान्सर, मुटु रोग आदिले घरबारै बिकाउन पनि सक्छ,
त्यसैले यस्ता घातक रोगहरूको उपचारमा सहयोगको लागि साथै ढुक्क र समृद्ध जीवनका लागि आजै सिटिजन लाइफ इन्सुरेन्सको नजिकको शाखामा जानुहोस्, हामी तपाईँको समृद्धिमा साथ छौँ।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
सामाजिक सुरक्षा कोषमा दर्ता हुने सम्बन्धी अत्यन्त जरुरी सूचना।
सामाजिक सुरक्षा कोषमा हालसम्म सूचीकरण हुन नआएका र आउन नसकेका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरूलाई आउँदो असोज मसान्तसम्ममा अनिवार्य रूपमा निवेदन दिई सूचीकरण हुन हार्दिक अनुरोध छ।
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौँ, फोन नम्बर 01-4256-4452-315,
वेबसाइट www.ssf.gov.np।
सामाजिक सुरक्षा योजनामा सहभागी बनौ, सुरक्षित भविष्य सुनिश्चित गरौ।
ठुलो पूँजी धेरै शाखा, विश्वसनीय प्रभावकारी सेवा,
हिमाल पहाड तराईका शहर गाउँमा छौ, नयाँ सोच नयाँ शक्ति लिएका छौ,
सुगम देखि दुर्गम सम्म
फैलिएका शाखा, सबैलाई समान सेवा, उन्नतका खाता,
कृषि विकास बैंकको बृहत बैंकिङ सेवा, सबै मिलेर देउ देशलाई आर्थिक सेवा,
भई हाम्रो घर आँगनको बैंक, कृषि विकास बैंक।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दुई दिने भ्रमणको लागि चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो शनिबार नेपाल आउने, केरुङ काठमाडौँ रेल निर्माणमा सम्झौता हुने, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको दावी, चिनिया राष्ट्रपतिको भ्रमण लक्षित गरी सुरक्षा व्यवस्था कडा, काठमाडौँ बाहिरबाट पनि प्रहरी ल्याइने लगायतका खबर प्रस्तुत गर्यौं।
आर्थिक खबर को साथ में बजाज मोटरसाइकल
बजाज भविष्यवाणी अब कति जितिन्छ पहिल्यै देखिन्छ।
यति बेला कामको सिलसिलामा टाढा गएकाहरू समेत गाउँ फर्किएकाले गाउँ बस्ती नै दशैंमय भएको छ, तर पर्यटक बढेपछि सोलुखुम्बुको खुम्बु क्षेत्रलाई भने दशैंले छुन सकेको छैन। स्थानीय र बाहिरबाट खुम्बुमा व्यवसाय गर्नेहरूलाई पर्यटकको सेवा गर्दा नै दशैं मनाउने फुर्सद छैन। सोलुखुम्बुबाट उज्यालो सहकर्मी सुभाष दर्नालको रिपोर्ट।
वर्ष दिनपछि आएको दशैंले धेरैको घर घरमा खुशी छाए पनि सगरमाथाको जिल्लाको रूपमा परिचित सोलुखुम्बुको खुम्बु क्षेत्रका बासिन्दालाई भने दशैं आएको आभास भएको छैन। यतिखेर खुम्बुमा पर्यटकीय सिजन भएकाले यहाँका धेरै बासिन्दा पर्यटक व्यवसायमा भ्याइ नभ्याइ बनेका छन्। स्थानीय तोया कुमार श्रेष्ठ:
अलिकति बिजी भएको कारणले गर्दाखेरि पनि दशैंको कुनै पनि रौनकै देखिँदैन। सबै प्लेनमा काम गर्नेहरू प्लेनतिरै छ भने टाढा टाढाबाट आउनुभएका पर्यटकीय सहयोगीहरू भनौँ, उहाँहरू चाहिँ सबै आफ्नो ट्रेकिङकै व्यवस्थातिर लागेले गर्दाखेरि पनि यो दशैं तिहारको त्यति खुम्बु क्षेत्रमा प्रभाव नपरेको हो।
खुम्बु क्षेत्रमा वर्षमा छ महिना पर्यटकीय सिजन र छ महिनालाई अफ सिजन मानिन्छ। भदौको 15 शुरू भएको सिजन मंगिरको 15 चल्छ भने फागुनदेखि शुरू भएर वैशाखसम्म रहन्छ। पर्यटक व्यवसायलाई नै मुख्य पेसा ठानेका यहाँका बासिन्दा दशैं तिहार र पर्यटकीय सिजन सँगै पर्ने भएकाले आफूहरूले चाड पर्वलाई भन्दा बढी व्यवसायलाई जोड दिएको महोत्तरी घर भई लुक्लामा व्यवसाय गर्दै आउनुभएका इन्दल रामको भनाइ छ।
हिन्दू धर्म जुन छ त्यो पर्यटनको लागि रिटर्न लगेर जाँदैछ माथि र त्यसैले गर्दा चलपल देखिँदैन सर, कमाउनुमा व्यस्त हुन्छ किनकि बर्खाभरि बसेर खाएको हुन्छ, हामी देखेरै हो बेला मौका।
खुम्बुका बासिन्दा छ महिना अफ सिजनको बेला तीर्थयात्रा तथा भ्रमणमा समय बिताउने गर्दछन् भने छ महिनाको सिजनको समयलाई भरपूर सदुपयोग गर्दछन्। त्यसका कारण उनीहरूको पहिलो प्राथमिकतामा चाड पर्व भन्दा पहिले व्यवसाय परेको हो। अर्कोतिर खुम्बुमा करिब 80% नागरिकहरू बुद्धिष्ट भएकाले पनि दशैंको महत्व केही कम भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पा बताउनुहुन्छ।
मुख्य सिजन पनि यहाँ सुरु भएको कारणले गर्दाखेरि दशैंको माहौल चाहिँ यहाँ त्यति साह्रो छोएको छैन, र अर्को कुरो भन्नुपर्दाखेरि तपाईँ यहाँ चाहिँ लगभग 80-90% चाहिँ यहाँ चाहिँ शेर्पा जाति भएको हिसाबले गर्दाखेरि त्यतिखेर दशैंको चाहिँ रौनक यहाँ छोएको छैन।
खुम्बुका बासिन्दा अफ सिजनमा बढी मनोरञ्जन र घुमफिर गर्ने भएकाले पनि उनीहरू सिजनको समयलाई भरपूर सदुपयोग गर्न चाहन्छन्, तर फुर्सद मिलाएर दशैं पनि मनाउँदैछन्।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। नवलपरासी पूर्व नवलपुरमा रहेका दुईवटा सहकारीले यो पटकको दशैंमा 2,50,00,000 रुपियाँ बराबरको खसी बोका बिक्री गरेका छन्। हुप्सेकोट गाउँपालिकाको झ्यालवासमा रहेको लेगबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले 2,30,00,000 रुपियाँको र नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले पनि 20,00,000 रुपियाँको खसी बोका बेचेका हुन्। किसानबाट जिउँदो खसी बोका प्रति किलो 450 रुपियाँमा किनेर 10 रुपियाँ नाफा राखेर बिक्री गरिएको सहकारी संस्थाले जनाएका छन्। छन्।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौडा छ चौघडामा सञ्चालन गरेको तरकारी खेतीको अवलोकन गर्नुभएको छ। प्रदेश तीन सरकारको भूमि कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा हेटौडा छ चौघडाका बालकृष्ण चौलागाईले गरेको गोलबेडा एवं सयपत्री फूलखेती आधुनिक फार्मको पौडेलले अवलोकन गर्नुभएको हो। उहाँले सार्वजनिक निजी क्षेत्रको साझेदारीमा एक जिल्ला एक एकीकृत स्रोत केन्द्र सहितको कृषि फार्म सञ्चालन गर्ने समेत जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
सृजनशील नेपाली युवा सिनेकर्मीहरूमा किम्फको आह्वान कथानक वृत्तचित्र वा एनिमेसन मध्ये कुनै एक विधामा आफ्नो 3 मिनट अवधिको सर्ट फिल्म नोभेम्बर 15, 2019 भन्दा अगाडि बुझाउनुहोस् र नगद पुरस्कारको साथसाथै किम्फमा प्रदर्शित हुने मौका पाउनुहोस्। थप जानकारीको लागि किम्फ हिमाल एसोसिएशन लाजिमपाट काठमाडौँ फोन नम्बर 01-444-0635 www.kimff.org।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 4238545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52-24-352 र 52-24-353।
वेबसाइट www.drishtieye.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अक्टोबर 9 विश्व हुलाक दिवस मनाउने गरिन्छ। सन् 1874 जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् 1969 विश्व हुलाक दिवस मनाउन शुरू गरिएको हो। संचारको शुरूआत हुलाकबाट शुरू भएको हो। मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्ने गर्थे। तर बिस्तारै आकाशवाणी, ट्रङ्कल फोन, दूरसञ्चार, मेसेन्जर, च्याटरूम, इमेल, फेसबुक, ट्विटर हुँदै हात हातको मोबाइलले हुलाकको प्रयोग भने घट्दै गएको छ।
नौमती बाजाको संरक्षण र प्रवर्धन गर्न स्याङ्जाको वालिङमा नौमती बाजा महोत्सव गरिने भएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्याङ्जाको आयोजनामा कार्तिक 2 जिल्लामै पहिलो पटक नमूनाको रूपमा नौमती बाजा महोत्सव गर्न लागि हो।
लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट क्षति भोगेका 60 जनालाई राहत वितरण गरेको छ। 2069 अहिलेसम्म 6 लाख रुपियाँ राहत दिइसकेको निकुञ्जले जनाएको छ।
भोजपुर र स्याङ्जामा भएका दुर्घटनामा 2 जनाको ज्यान गएको छ। भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा 8 वर्षकी बालिकाको ज्यान गएको छ। 4 जना घाइते भएका छन्। घोरेटारबाट होमताङका लागि छुटेको Q2H7686 नम्बरको टेम्पो पल्टिँदा हतुवागढी 4 खैराङकी 8 वर्षकी गुराँस राईको ज्यान गएको हो। यस्तै स्याङ्जाको वालिङमा बसको ठक्करबाट 1 महिलाको ज्यान गएको छ। पोखराबाट बुटवलको लागि छुटेको Q1H7664 नम्बरको बसको ठक्करबाट भिरकोट 3 देउरालीकी 65 वर्षकी पैदल यात्री फुलमाया सार्कीको ज्यान गएको हो।
पाँच थरमा छुरा प्रहारबाट ससुराली गएका 1 जनाको ज्यान गएको छ। याङ बरक गाउँपालिका छ। नागिका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिद्धिनङ्गा गाउँपालिकाका 40 वर्षीय अर्जुन माओको ज्यान गएको हो। माओ नागिकै मोहन सी योङहाङका ज्वाइँ हुन्। बिहान 2 जना गफगाफ गरिरहेको बेला योङहाङले माओलाई 81 छुरा प्रहार गर्दा घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष ताराबहादुर योङहाङले बताउनुभयो।
सप्तरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा आमा छोरा पक्राउ परेका छन्। पारिवारिक विवादमा आफ्नै बुबाको हत्या गरेको आशंकामा महादेवा गाउँपालिका एक पकरीका नुहिम पमरिया र 50 वर्षकी जमुनी खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जबरजस्ती करडी गर्न खोजेको आरोपमा पाँच थरका एक युवक तेह्रथुममा पक्राउ परेका छन्। 13 वर्षीय बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा कुम्मा एक गाउँपालिका चार रानीगाउँ घर भई अहिले म्याङलुङ डेरा गरी बस्दै आएका 23 वर्षीय सन्तोष लिम्बू पक्राउ परेका प्रहरीले जनाएको छ।
पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ।
चितुवाको आक्रमणबाट तनावको भानु नगरपालिकामा एक बालकको ज्यान गएको छ। घर नजिकै पिङ खेल्दै गर्दा चितुवाले आक्रमण गर्दा भानु नगरपालिका एक जमुने गैराका विष्णु बानिएका 4 वर्षका छोरा आशिषको ज्यान गएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने खबर उज्यालो अनलाइनमा पढेर शेरसिंह काजी लेख्नुहुन्छ, सीलाई नेपालमा स्वागत छ। लामो समयपछि चिनिया राष्ट्रपति तहबाट हुने भ्रमणबाट हामी उत्साहित पनि छौं। सीको भ्रमणका बेला दूरगामी परियोजनामा सम्झौता होस्।
जबिन मगर भन्नुहुन्छ, लामो समयपछि चिनिया राष्ट्रपतिको भ्रमण हुँदैछ। मोदी आउँदा रातारात चिटिक्क भएको काठमाडौँ फेरि सफा सुग्घर बनाइदिएछ। छिमेकी राष्ट्र प्रमुख र उच्च तहका नेताको भ्रमण महिना महिना भए नेपालको विकास हुन समय लाग्दैनथ्यो कि।
यसै विषयमा व्यङ्ग्य गर्दै बाबुराम पराजुली फेसबुकमा लेख्नुहुन्छ, चिनिया राष्ट्रपतिलाई हुम्लाको हिल्सा नाकाबाट बोलाउनु पर्यो, कर्णालीतिर पनि केही विकास भइहाल्छ कि।
दशैंका विषयमा हरि कार्कीको टिप्पणी छ, वर्षेनी 50 लाख युवाको निधार खाली रहन्छ। तिनै युवाले पठाएको रेमिट्यान्सले देश चलिरहेकै छ। सबैको भेटघाट र जमघटले दशैं रमाइली भए पनि युवाको मेहनत र पसिना अनुसार देशमा राम्रोसँग विकास हुन सकेको छैन। परदेशमा यस्ता कुरा सम्झिँदा निकै दुःख लाग्छ।
यसै विषयमा बाबुराज शिवाकोटीको प्रतिक्रिया छ, विशिष्ट व्यक्तिले दशैंमा टीका र जमरा लगाउँदा देशको सुरक्षामा खटिएका सुरक्षाकर्मी र आफ्नो कर्ममा लागिरहेका संचारकर्मी र स्वास्थ्यकर्मीको निधार पनि खाली छ। दशैंमा निधार खाली भए पनि देशमा युवा खाली नहुन्।
दैलेखमा टीका लगाउन हिँडेका दम्पतिको खोलाले बगाएर ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेर दामोदर नेउपाने फेसबुकमा लेख्नुहुन्छ, साह्रै दुःखद खबर। दशैंमा टीका लगाउन जाँदा पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था छ। अब त खोलामा पुल हाल्नु पर्यो सरकार।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू लक्ष्मण कार्की र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब केही विदेशका खबर। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई संयुक्त रूपमा दिइने भएको छ। अमेरिकाको टेक्सास विश्वविद्यालयका प्राध्यापक 97 जोन बी गुडन इफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका 77 प्राध्यापक एम स्टानले विन्टिङहम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक 71 अकिरा योसिनोले यो वर्षको रसायनशास्त्रतर्फको पुरस्कार पाउनुहुने भएको हो। 97 जोन बी अहिलेसम्मकै पाको उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति बन्नुभएको छ। उहाँलाई लिथियम इयोन ब्याट्री निर्माणमा सहयोग पुर्याए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो। लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमा प्रयोग हुन्छ। यो पुरस्कार आगामी डिसेम्बर 10 तारिकका दिन स्वीडेनको स्टकहोममा प्रदान गरिन्छ। चिकित्सा शास्त्र र भौतिक शास्त्रतर्फको पुरस्कार हिजो र अस्ति घोषणा भइसकेको छ।
जर्मनीको हेलमा बिहान गोली चल्दा 2 ज्यान गएको छ। यहुदी प्रार्थना गृह अगाडि एकाएक गोली चलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनामा ज्यान गुमाउनेको परिचय खुलेको छैन। घटनापछि हेल नगरको रेलवे स्टेशन बन्द गरिएको छ। प्रहरीले गोली चलाउने व्यक्तिहरू कारमा चढेर फरार भएका र उनीहरूको खोजी भइरहेको जनाएको छ। घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन।
नेपाल दर्पणमा अब केही खेल खबर। 5 देश सम्मिलित 2020 क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग 13 पराजित भएको छ। ओमानमा आयरल्याण्डले दिएको 146 रनको लक्ष्य पछ्याएको नेपाल 19 ओभर 5 बलमा 132 रनमा अल आउट भयो। नेपालको लागि आरिफ शेखले 26, कप्तान पारस खड्काले 25, ईशान पाण्डेले 22, दिपेन्द्र सिंह अरीले 19 र करण केसीले 16 रन बनाए। नेपालले गतिलो सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा हार बेहोर्नु परेको छ। 35 रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले 76 रन बनाउँदा दोस्रो विकेट गुमायो। त्यसपछि नेपालको लगातार विकेट गएको थियो। 9 नम्बरमा आएका करण केसीले 9 बलमा 1 चौका र 1 छक्का हानेर जितको आशा देखाए पनि नेपालको हार टार्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डले 20 ओभरमा 8 विकेट गुमाएर 145 रन बनायो। निकै राम्रो सुरुवात गरेको आयरल्याण्डको ब्याटिङ 12 ओभरपछि धर्मराएको थियो। आयरल्यान्डलाई मध्यम स्कोरमा समेट्न नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले दुई दुई तथा करण केसी र ललित नारायण राजवंशीले एक एक विकेट लिए। आज भएको खेलमा नेदरल्यान्ड्सलाई सात विकेटले हराएर ओमान छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान छ अङ्क नै भए पनि आयरल्यान्ड दोस्रो स्थानमा रहेको छ, चार अङ्कसहित नेपाल तेस्रो स्थानमा छ। नेपालले अन्तिम खेल भोलि ओमानसँग दिउँसो 3:30 बजे खेल्नेछ।
15 वर्ष मुनिको साफ महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ। भूटानको थिम्पूमा भएको खेलमा नेपाल भारतसँग 4-1 गोलले पराजित भएको हो। चामलिङथाङ रंगशालामा पहिलो हाफमा 2-0 पछि परेको नेपालले दोस्रो हाफमा थप 2 गोल खायो भने 1 गोल फर्कायो। भारतका लागि लिन्ड्रा कोम सेन्ड्रेले 2 तथा सुमती कुमारी र प्रियङ्काले 1-1 गोल गरे। नेपालकी मनमाया दमाईले 1 गोल फर्काइन्। नेपालले दोस्रो खेल पर्सि शुक्रबार बंगलादेशसँग खेल्नेछ।
र श्रीलंका र पाकिस्तान बीचको तेस्रो 2020 क्रिकेट अहिले चलिरहेको छ। पाकिस्तानको लाहोरमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकाले ताजा अवस्थामा 15 ओभर 4 बलको खेल सकिँदा 4 विकेट गुमाएर 107 रन बनाएको छ। 3 खेलको 2020 श्रृङ्खला यसअघि नै श्रीलंकाले 2-0 जितिसकेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2 दिने भ्रमणको लागि चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो शनिबार नेपाल आउने। केरुङ काठमाडौँ रेल निर्माणमा सम्झौता हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईको दावी।
चिनिया राष्ट्रपतिको भ्रमण लक्षित गरी सुरक्षा व्यवस्था कडा। काठमाडौँ बाहिरबाट पनि प्रहरी ल्याइने। राष्ट्रपति सी हिँड्ने सड़कको अनुगमनमा गएका मन्त्री महासेठले सर्भिस लेनका खाल्डा खुल्डी नै देखेनन्।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको घुइँचो। चाडबाड मनाउने फुर्सद नभएको स्थानीयको भनाई।
यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार 3 जनालाई संयुक्त रूपमा दिइने। लिथियम इयोन ब्याट्री निर्माणमा 3 वैज्ञानिकको महत्वपूर्ण योगदान।
र 2020 क्रिकेट सिरिजमा नेपाल आयरल्यान्डसँग 13 रनले पराजित। 15 वर्ष मुनिको साफ महिला फुटबलमा भारतसँग नेपालको हार।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र अर्जुन पोखरेल पनि विदा हुन्छौ। नमस्कार।